یہ وائس آف امریکہ واشنگٹن ہے، پروگرام جہاں رنگ کے ساتھ میں ہوں اسد حسن اور پروڈیوسر ہیں ہمارے ساتھ اسفر امام. اور آج کے پروگرام میں جن موضوعات پہ ہم بات کریں گے، سب سے پہلے امریکہ سے امن معاہدے کے بعد طالبان کے افغان سیکیورٹی فورسز پر حملے. پروگرام کا ہمارا دوسرا موضوع پاکستان کی سیاست سے متعلق ہے. سابق وزیر اعظم میاں نواز شریف جو علاج کی غرض سے باہر گئے، ان کو واپس وطن بلانے کے لیے حکومت نے برطانیہ کو خط لکھا ہے. اس کے اوپر حکومت اور حزب اختلاف کے درمیان کافی لے دے ہو رہی ہے، یہ ہمارا موضوع ہوگا. تیسرا ہمارا سیگمنٹ کرونا وائرس، پوری دنیا میں اس کا ایک خدشہ اور اس میں ایک تشکیک پائی جاتی ہے اور ایک خوف پایا جاتا ہے. پاکستان میں بھی پانچواں کیس جو ہے کرونا وائرس کا وہ رپورٹ ہو چکا ہے، سو اس پہ بات کریں گے. پروگرام کا چوتھا سیگمنٹ خواتین کے مارچ کو روکنے سے متعلق جو پٹیشن تھی لاہور ہائی کورٹ کا، اس پہ کمنٹس کے اس کو روکا نہیں جا سکتا ہے، آئین میں ایسی کوئی چیز یا ایسی کوئی وضاحت نہیں ہے. اور آخری جو ہمارا سیگمنٹ ہے اس میں ہم بات کریں گے سپر ٹیوزڈے پہ امریکہ کی الیکشن میں، پریزیڈینشیل الیکشن ریس کے اندر، خاص طور پہ جو ڈیموکریٹک پارٹی کے کینڈیڈیچر کے لیے اور وہاں سے نامینیشن کے لیے بہت اہمیت کا حامل یہ دن ہے، اور جس میں 14 ریاستوں میں بیک وقت پرائمریز یا کاکسز ہو رہے ہیں. سو دیکھنا یہ ہے کہ یہ دن کس امیدوار کے لیے کیا پیغام لے کے آتا ہے. اور بھی اہم ڈیولپمنٹس ہیں، ہم کوشش کریں گے کہ ان کو بھی اگر ہم ٹچ کر سکیں. جیسے غیر معمولی ایک پیش رفت ہے کہ اقوام متحدہ جو متنازع شہریت کا قانون ہے بھارت کا، اس کے خلاف وہ بھی پٹیشنر بن گئی ہے سپریم کورٹ کے اندر. سو اس پہ بھی گفتگو کرنے کی کوشش کریں گے. تو چلتے ہیں پروگرام کے پہلے حصے کی جانب. امریکہ اور طالبان کے درمیان، افغان طالبان کے درمیان 29 فروری کو معاہدہ ہوا تھا، امن معاہدہ، جس کو بڑا سگنیفیکنٹ، بڑا غیر معمولی قرار دیا گیا، اور جس سے توقع ظاہر کی جا رہی تھی کہ اس ملک کے اندر 40 سال سے جاری تشدد، اس میں کمی آ سکتی ہے. کیونکہ اس معاہدے میں امریکہ اور طالبان دونوں نے ایک دوسرے پہ حملے روکنے کے اوپر اتفاق کیا تھا، لیکن افغانستان کے اندر تشدد کم ہوتا ہوا نظر نہیں آ رہا. کیونکہ جب پریزیڈنٹ اشرف غنی نے یہ بیان دیا کہ وہ ان تک ایسی کوئی بات نہیں کی گئی، یا وہ 5,000 قیدی جن کو معاہدے میں رہا کرنے کا فیصلہ کیا گیا ہے طالبان سے جن کا تعلق ہے، تو ڈاکٹر اشرف غنی کا یہ کہنا تھا کہ وہ اس معاہدے یا اس شرط کے اوپر وہ پہلے سے اتفاق نہیں کرتے ہیں، یا ان کو نہیں بتایا گیا اس کے بارے میں. تو اس کے بعد طالبان نے بھی، جیسے ہم نے گزشتہ روز بھی پروگرامز میں ڈسکس کیا، طالبان نے بھی یہ اعلان کیا کہ اس کا مطلب یہ ہے کہ ہم جنگ بندی جو ہے وہ معاہدہ یا وہ والا حصہ ابھی قابل عمل نہیں رہا. یہی وہ ڈیولپمنٹس ہے جس کی وجہ سے بہت سارے لوگوں کو اب بھی تشکیق ہے کہ افغانستان کا جو پیس پروسیس ہے وہ کس سمت آگے بڑھے گا، یا وہ فیصلہ کن یا نتیجہ خیز ہو سکتا ہے. ہمارے ساتھ اس پہ بات کرنے کے لیے موجود ہیں ڈاکٹر عمر عباسی، کام سیٹ یونیورسٹی کے ساتھ ان کی وابستگی، ایکسپرٹ ہیں انٹرنیشنل افیئرس کے، اعزاز سید سینئر جرنلسٹ ہیں، آتھر ہیں، اور ملیٹنسی کے اوپر، القاعدہ کے اوپر ایک کتاب تخلیق کر چکے ہیں، اور یہاں پہ دوحا مذاکرات میں جب یہ پیس پیک سائن ہو رہا تھا تو اس کے یعنی شاہد بھی ہیں. انہوں نے ان کی کچھ آبزرویشن آج انہوں نے اپنے کالم میں بھی شیئر کی ہیں، سو ان کو ہم زحمت دیں گے، ان کی رائے لیں گے. دونوں مہمانوں کا بہت شکریہ اور خیر مقدم. اعزاز سید، آپ سے گفتگو کا آغاز کرتے ہیں. امریکہ جب طالبان سے جنگ بندی کی بات کر رہا تھا، تشدد کو ڈیکریز کرنے کی بات کر رہا تھا، تو اس میں صرف امریکہ اور طالبان نے ایک دوسرے پہ حملے نہ کرنے کا وعدہ کیوں کیا؟ اس میں مکمل طور پہ افغانستان یا افغانستان کی سیکیورٹی فورسز کو بھی شامل کیوں نہیں کیا گیا تھا؟
جی دیکھیے، یہ جو معاہدہ ہوا ہے، یہ بیسک پیس کا کانسیپٹ یہ ہے کہ امریکن جو موجودہ رجیم ہے انہوں نے اعلان کر رکھا ہے کہ وہ ہم پل آؤٹ کریں گے افغانستان سے. جی. تو اس پل آؤٹ کے مرحلے میں ایک بات جو سب سے اہم تھی اور اہم ہے وہ یہ ہے کہ امریکی جو فورسز ہیں ان کی سیکیورٹی اور وہ سیفٹی کے سیف انداز میں وہ یہاں سے نکلیں. تو یہ جو معاہدہ کیا گیا ہے امریکہ اور طالبان کے درمیان، اس میں امریکہ نے اپنے جو فوجی ہیں اور اپنا جو عملہ ہے وہاں پر تعینات، اس کی سیکیورٹی کو یقینی بنا لیا ہے. جو اس معاہدے کا ایک دوسرا پہلو یہ ہے کہ افغان جو طالبان ہیں ان کی اور افغانستان میں جو موجودہ رجیم ہے اس کے مذاکرات، یہ ایک بڑا ٹائیڈی قسم کا ایک روڈ ہے، اور یہ 10 مارچ سے شروع ہوگا. اور دیکھیے 10 مارچ سے بھی یہ شروع ہوتا ہے یا نہیں، یہ بھی اس پہ ایک سوالیہ نشان ہے. لیکن एक जो हदफ है वो अमेरिका ने अपना तय कर लिया कि हम अपने बन्नों को सिक्योर अंदाज में पुल आउट कर लेंगे, लेकिन इस मुआहदे का हरगिज मतलब ये नहीं है कि अफगानिस्तान में अमन आ जाएगा, क्योंकि अफगानिस्तान का जो अमन है वो लिंक्ड है अफगानिस्तान के अंदर जो ताकत के शराकत दार हैं उनके दरमियान।
सही, तो लेकिन क्या अमरीका इंट्रा अफगान डायलॉग जिसकी आप बात कर रहे हैं तमाम स्टेक होल्डर्स को, तो उनको उनके हाल पे छोड़ देगा या स्टिल कहीं ना कहीं वो इन्फ्लुएंस करेगा, आर्केस्ट्रेट करेगा, मीडिएट करेगा? आपको कोई ऐसा इशारा वहां पे मिलता है जो एडमिनिस्ट्रेशन या जो जिम्मेदारान इस मुआहदे के ऊपर दस्तखत करने के लिए जो टीम वहां पे मौजूद थी?
देखिए, जो तहरीरी, अगर तहरीर को भी देख लिया जाए, जो तहरीरी तौर पर मुआहदा साइन किया गया है उसमें तो अमरीका ने बारह, आप देखिए उसके जो दूसरा हिस्सा है उसमें अमेरिका ने वाजे तौर पर कहा है कि हम फैसिलिटेट करेंगे अफगानिस्तान के साथ। और आप देखिए कि ये जो कैदियों की रिहाई का मामला आया तो उसके ऊपर भी अमेरिकी एडमिनिस्ट्रेशन ने एक अपना इन्फ्लुएंस यूज किया, और अब जो अफगानिस्तान की हुकूमत है वो कैदी रिलीज करने पर तैयार हो गई है, क्योंकि ये मुआहदा अमरीका और तालिबान के दरमियान था जिसमें अमरीका ने यकीन दहानी कराई थी कि 5,000 कैदी अफगानिस्तान की जो मौजूदा हुकूमत है वो रिलीज करेगी, जिसे अशरफ वनी ने इब्तदा में इनकार किया और अब वहां से सिग्नल आ रहे हैं कि वो रिलीज कर देंगे। तो ये अमरीकी हुकूमत तो ये जाहिर कर रही है कि वो असिस्टेंस देंगे। अब ये जो मावनत है अमन के इस अमल की वो कितनी देर तक जारी रहती है, नवंबर में आपको पता है कि वहां पर भी इंतखाबात आ रहे हैं अमेरिका में, आपके यहाँ पे भी, तो उसके बाद भी ये संजीदगी रहेगी, तो ये एक सवालिया निशान तो है।
डॉक्टर उमर अब्बासी साहब, आपके भी हम मशहूर हैं, आप हमारे साथ हैं, आपको अफगानिस्तान के अंदर अमन आता नजर आता है? ये तो खैर किसी को तवक्को नहीं है कि अगर अमरीका और तालिबान के दरमियान मुआहदा हो गया है तो फौरी तौर पर अमन आ जाएगा, उसमें बहुत सारे बम्प्स, बहुत सारी रुकावटों की तवक्कोआत थी, और पहली रुकावट अगले ही दिन पैदा होगी जब डॉक्टर अशरफ गनी के बयान के बाद और फिर जो जवाबी बयान तालिबान की तरफ से आया। तो ये आरजी बम्प्स हैं या ये बड़ी रुकावट बन सकते हैं इस पीस प्रोसेस में?
जी, सबसे पहले तो मैं आपको बताता हूँ कि इसको पीस प्रोसेस कहना या अफगानिस्तान, पहले तो बहुत शुक्रिया अदा करता हूँ, ये इसको पीस प्रोसेस कहना या अफगानिस्तान पीस डील कहना ये बुनियादी तौर पे इस तरह से गलत है कि अफगानिस्तान में पीस डील का होने से मुराद ये है कि अफगानियों की जानों का ज़िया ना हो। तो ये जो एजाज सैयद साहब फरमा रहे थे बिल्कुल दुरुस्त फरमा रहे थे, ये पीस डील ये हुई है कि जो अमेरिकन फौजी हैं वहाँ पे या इत्तेहादियों के चंद फौजी हैं उनको वहाँ पे किसी किस्म का तालिबान की तरफ से नुकसान ना हो। अब जहाँ तक रही बात अफगानिस्तान में अमन की, तो अफगानिस्तान का अमन इस डील के साथ कतन मशरूत नहीं है, बल्कि अगर अफगानिस्तान में अमन लाना अमरीका का मकसूद होता तो इस वक्त जो अफगानिस्तान की हुकूमत है वो आपको भी पता है और मुझे भी पता है कि अमरीका के जेर असर है, भले वो अशरफ गनी हो या अब्दुल्ला अब्दुल्ला हो। और अगर दूसरी तरफ बात करते हैं तो अमेरिका का असर तालिबान के ऊपर जलमे खलीलजाद ने बहुत अच्छे तरीके से कायम किया और उनको अपनी शरायत पे कहीं ना कहीं एक लय तय करके अपनी जो मकासद हैं उन तक पहुंचाया। अगर दोनों धड़ों की बात की जाए, भले वो अफगानिस्तान हुकूमत हो जो कि कॉन्स्टिट्यूशनली यानी आईनी हुकूमत जरूर है, उनका जोग्राफियाई हदूद के ऊपर इस कदर ज्यादा मुस्तहकम कंट्रोल तो नहीं है अफगानिस्तान में, और दूसरी तरफ तालिबान की बात की जाए कि जिनका कंट्रोल तो है लेकिन आईनी तौर पर हुकूमत में नहीं है, इन दोनों के अंदर अमरीका का असर रसूख एक नजर आता है, वाजे है। अगर अमरीका वाकई अफगानिस्तान में अमन का ख्वाहां होता और अफगानिस्तान का अमन मतलूब होता तो इन दोनों ग्रोहों को बिठा के अफगानिस्तान का अमन होना चाहिए था, न कि अमरीकी फौजियों की हिफाजत मकसूद होनी चाहिए थी। तो आप जो बात कह रहे हैं ये मैं बारह कह चुका हूँ, कई प्रोग्राम्स में कह चुका हूँ कि अफगानिस्तान का जो फ्यूचर है वो अमरीकन ट्रूप्स का फौजियों की वहां मौजूदगी में या गैर मौजूदगी में किसी सूरत में मुझे आने वाले कई सालों में नजर नहीं आता, बल्कि यूं भी आपको मैं कह सकता हूँ आने वाली एक दहाई में नजर नहीं आता। जो अफगानिस्तान का मुस्तकबिल है वो है इंट्रा अफगान डायलॉग में, लेकिन इसमें दिक्कत क्या है, मुश्किल ये है कि अफगानिस्तान को हम कहते तो हैं अफगान ऑन अफगान लेट, लेकिन दर हकीकत ये خارجی کاوشیں ہیں, باہر سے کی گئی کاوشیں ہیں, اور جب تک افغانستان کے اندر کی کاوش نہیں ہے موجود, اس وقت تک افغانستان میں امن کا قائم ہونا مجھے تو قطعاً نظر نہیں آتا.
ایک بات ڈاکٹر صاحب ہے, میں آپ پہلے اس کو رسپونڈ کیجیے گا, پھر اعزاز سید بھی, کہ جب ہم انٹر افغان ڈائیلاگ کی بات کرتے ہیں تو الٹیمیٹلی یہ گرینڈ جرگا یا لوئر جرگا کی طرف جاتا ہے, تو اس کی تاریخ بہرحال یہ کہتی ہے کہ ان کے اندر یہ اہلیت ہے, وہ جتنے بھی متحارب فریقیں ہوں ایک دوسرے کے ساتھ, ان کے اندر یہ اہلیت ہے کہ جس مقصد کے لیے وہ بیٹھتے ہیں وہ حاصل کر لیتے ہیں. عام طور پہ پچھلے کم از کم 100 سال کی ہسٹری میں تو میں نے کچھ پوائنٹس لیے تھے, دیکھا تھا کہ تمام بڑے ایشوز کے اوپر وہ اتفاق کر کے اٹھے تھے.
دیکھیے میں بتاتا ہوں آپ کو, بالکل درست فرما رہے ہیں. دیکھیے مسئلہ کیا ہے, مسئلہ در حقیقت یہ ہے کہ ہم افغانستان میں آنے والے چند برسوں میں کیسا نظام حکومت چاہتے ہیں. اب مسئلہ یہ ہے کہ جو ویسٹ ہے, امریکہ ہے, ان کا تاریخی تجربہ جمہوریت ہے, اور افغانستان کے تازہ ترین الیکشن اگر آپ دیکھیں تو تقریباً 20% سے بھی کم ان کا 2 ملین کے قریب رجسٹرڈ ووٹرز نے ووٹ دیے ہیں. اس کا مطلب یہ ہے کہ اب جمہوریت اور جمہوری نظام افغانستان کی جو تاریخ ہے اس کے ساتھ اس کی مماثلت نہیں ہے. اب اگر لویا جرگا کی بات کرتے ہیں, افغانستان کا جو لویا جرگا ہے اس کی بات کرتے ہیں, تو وہ آتا ہے خراسانی اور پشتو حکمت سے. اب جب اس میں خارجی کاوشیں شامل ہوتی ہیں اور خارجی شروط شامل ہوتی ہیں تو وہ اس چیز کو کر دیتی ہیں پیچیدہ. اب بضرورت اس امر کی ہے کہ جو باہر کے پارٹنرز ہیں, بھلے امریکہ ہو یا بھلے پاکستان ہو, وہ اپنی شروط اور اپنے بہت سارے مقاصد لے کے افغانستان میں نہ جائیں. تو یہ بات بالکل آپ کی درست ہے کہ افغان کا جو لویا جرگا ہے اس کے اندر اس قدر سکت موجود ہے, اور تاریخ اس چیز کی گواہ ہے کہ اگر وہی اپنے اختلافات کو بیٹھ کے اپنے بیچ میں ان کا حل نکالیں تو انہوں نے نکالے ہیں اور نکال بھی سکتے ہیں. اس میں پیچیدگی یہاں سے شامل ہوتی ہے کہ جب خارجی ممالک ہیں, بھلے وہ افغانستان کے دوستوں کی صورت میں ہوں, پڑوسیوں کی صورت میں ہوں, یا کسی اور طریقے سے ان کا کسی نہ کسی قسم کا سٹیک ہو افغانستان میں, جب وہ بیچ میں آتے ہیں تو وہ پیچیدگی پیدا کرتے ہیں, اور اس میں بہت ساری شروط آتی ہیں, بہت ساری توقعات آتی ہیں, اور اس طریقے سے جب آپ ٹائم لائن لیتے ہیں ان لوگوں سے, اس کا نتیجہ آپ اپنے وقت کے مطابق اپنے طرز کے مطابق دیکھنا چاہتے ہیں, تو یہ پرسپیکٹو یعنی کس نقطۂ نگاہ سے دیکھا جاتا ہے, یہ پیچیدگی اس میں شامل کرتا ہے.
اعزاز سید صاحب,
میں جو چیز ضرورت ہے وہ یہ ہے کہ ہم افغانستان کے لویا جرگا کے لیے کوئی ٹائم لائن نہ دیں, اور جو افغانستان کے پڑوسی اور ایکسٹرنل پاورز ہیں امریکہ, وہ سوائے فسیلیٹیٹ کرنے کے, یعنی لویا جرگا کو سہولت فراہم کرنے کے, ان لوگوں کو
ڈکٹیٹ نہیں کریں,
مل بیٹھنے پہ مجبور کرنے کے لیے کریں گے, تو صرف یہی کام کر سکتے ہیں, اور یہی کام اس کا دوررس نتیجہ دے گا.
اعزاز آپ یہ بتائیے گا کہ ایک تو یہ خطرہ محسوس کیا جا رہا ہے کہ اگر امریکہ صرف اپنے آپ کو سیکیور کرتا ہے, اس کی کوئی فوجی, کوئی زمینی, کوئی فضائی مدد افغان فورسز کو حاصل نہیں ہوتی, تو ایک بڑا تصادم جو ہے وہ ہو سکتا ہے, کیونکہ طالبان جس طرح کی گوریلا وار کا حصہ ہیں وہ اسی طرح اپنے حملے بڑھا سکتے ہیں, اور ایٹ دا اینڈ آف دا ڈے بہت سارے تجزیہ کاروں کے نزدیک شاید افغان حکومت کو سرنڈر کرنا پڑے یا فورسز کو ان کے ساتھ مل کے مل بیٹھنا بھی پڑے. لیکن اس بیک ڈراپ میں پہلا سوال تو یہ ہے کہ یہ سمجھا جاتا ہے کہ پورے کا پورا کنٹرول ہے کابل کے اوپر واشنگٹن کا, سو اگر واشنگٹن کوئی کمٹمنٹ کرتا ہے تو ڈاکٹر اشرف غنی کیسے اس کو آنر نہیں کریں گے؟
حسن بڑا اچھا سوال کیا آپ نے. سوال یہ ہے جس طرح ابھی ڈاکٹر صاحب نے بھی بات کی کہ اصل تو مسئلہ یہ ہے کہ جس طرح ملا غنی برادر نے وہاں پر خطاب کیا اور انہوں نے کہا کہ ہم اسلامی نظام کے نفاذ کے لیے تمام گروپوں کو مذاکرات کی بات کرتے ہیں. اب وہاں پہ ایک مذہبی طرز حکومت ہے اور ایک ہے نیشنل طرز حکومت. جو طالبان ہیں وہ افغانستان کو اسلامی جمہوریہ افغانستان بنانا چاہتے ہیں, جبکہ وہاں پر جو موجودہ رجیم ہے وہ اسے جمہوریہ افغانستان بنانا چاہتی ہے. تو اس جمہوریہ افغانستان اور اسلامی جمہوریہ افغانستان میں بہت بڑا تضاد پایا جاتا ہے. ایک جو طرز حکومت ہے اس میں مذہب ریاست کا ایک مرکزی نقطہ ہے, جبکہ دوسرا جو طرز حکومت ہے جو کہ پوری دنیا میں نافذ بھی ہے, اس میں مذہب کی اتنی کلیدی اہمیت نہیں جتنی کہ نیشنلزم کی یا قومیت پسندی کی. تو یہ قومیت بمقابلہ مذہب کا یہاں ایک تناؤ ہے, اور یہ جو تناؤ ہے اس میں میرا نہیں خیال کہ امریکہ اپنا اثر و رسوخ تو استعمال کر سکتا ہے, اس میں کوئی شک نہیں ہے, اور امریکہ نے اثر و رسوخ استعمال کر کے اپنا وزن طالبان کے پرڑے میں بھی ڈال دیا, اس میں بھی کوئی شک نہیں ہے. لیکن آپ کو یہ بات ضرور یاد رکھنی ہوگی کہ افغانستان کے اندر گزشتہ 18 سالوں میں ایک بہت بڑی ایک ایسی جنریشن بھی پیدا ہوئی ہے جو کہ بدل چکی ہے. 18 سال پہلے واٹس ایپ نہیں تھا, فیس بک نہیں تھا, ٹویٹر نہیں تھا. اب افغانستان کے اندر واٹس ایپ بھی ہے, فیس بک بھی ہے, وہ ساری دنیا سے افغانی جو ہے وہ رابطے میں بھی ہیں. تو اب افغان طالبان کے لیے بھی یہ کام کرنا اتنا آسان نہیں ہوگا جس طرح ماضی میں 1994 میں وہ 92 میں اور آنورڈ 90 کی دہائی میں وہ کرتے رہے. تو یہ ایک بہت بڑا چیلنج ہے. میرا نہیں خیال کہ بیرونی جو مداخلت ہے, چاہے وہ کوئی عالمی طاقت امریکہ ہی کیوں نہ ہو, اس سے اندر کے معاملات اس آسانی سے حل ہو جائیں گے جب تک اندر لوگوں کو خود اس بات پر یقین نہ آ جائے.
اس سیگمنٹ کو وائنڈ اپ کرتے ہیں, آپ پہلے کمنٹ کیجیے گا, پھر اسی پہ ڈاکٹر عمر عباسی بھی کریں گے. تو اعزاز یہ بتائیں کہ ایسے میں جب ایک ہی دن کے بعد وائلنس شروع ہو چکا ہے, افغان سیکورٹی فورسز کے اوپر حملے شروع ہو چکے ہیں, آپ اس ماحول سے بھی واقف ہیں جس میں یہ معاہدہ ہوا ہے, تو کیا دیکھتے ہیں اس کا مستقبل, کیا دیکھتے ہیں نیا فیوچر آپ کو افغانستان کیا نظر آتا ہے؟
دیکھیے مجھے نیا فیوچر افغانستان میں بدقسمتی سے میں کہوں گا, خدا کرے میں غلط ہوں اور میری یہ بات غلط ثابت ہو, مجھے نہیں لگتا کہ افغانستان کے اندر امن آئے گا. یہ افغانستان کے اندر متحارب جو دھڑے ہیں ان کے اندر مارا ماری عروج پکڑے گی, کیونکہ کابل کو فتح کرنے کی بات ہوگی, اور اگر یہ جو انٹر افغان ڈائلاگ ہے وہ کامیاب نہیں ہوتا تو ملٹریلی جو طالبان ہیں وہ کابل پر چڑھائی کریں گے اور کابل پر قبضہ, کیپٹل پر قبضہ کرنے کی کوشش کریں گے, اور ظاہر ہے دوسری طرف سے بھی رسپانس آئے گا. تو اس لڑائی جھگڑے میں یقینی طور پر جو مریں گے وہ افغان مریں گے, اور افغانستان کے عوام اگر مریں گے تو اس کا مطلب ہے کہ ریجن میں امن نہیں آئے گا, باقی جو ریجن کے پلیئرز ہیں وہ بھی بیچ میں داخل ہوں گے, اور یہ ایک ایک ایک, ایک بڑی بری صورتحال ہوگی. لیکن اس سارے عمل میں امریکہ نے اور جو ویسٹرن الائز ہیں امریکہ کے, انہوں نے اپنے آپ کو سیکیور ضرور کر لیا.
ڈاکٹر عمر عباسی صاحب, افغانستان میں مستقبل قریب میں کیا چیزیں انفولڈ ہوتی ہوئی نظر آتی ہیں؟
دیکھیے افغانستان کا جو مستقبل ہے آنے والے 10 سال, وہ گزشتہ 20 سال سے 18 سال سے مختلف میں بالکل نہیں دیکھتا. دیکھیں اگر آپ یہ کہتے ہیں کہ امریکہ کے وہاں پہ فوجی نکل جانے سے افغانستان میں امن کی صورتحال خراب ہوگی تو یہ بہت بڑا مغالطہ ہے, غلط فہمی ہے. جیسا کہ امریکی فوجیوں کی موجودگی میں بڑی ہی کوئی امن کی فضا قائم تھی, افغانستان میں لہو تو بہے گا. دوسری بات یہ ہے کہ جو افغانستان میں یہ جو قومیت اور مذہب کے اوپر بات کرتے ہیں, تو مذہب ماننے والوں میں بھی جو ایک پولیٹیکل طالبان ہیں ان کی بات, اور جو فیلڈ میں طالبان میں ان میں اختلاف آئے گا, اور جو قومیت والے ہیں ان میں بھی زبان کے اوپر بھی اور سیکٹیرینزم کے اوپر بھی اختلاف موجود ہے. تو یوں کہیں کہ افغانستان کلی طور پہ بٹا ہے, اور اس کو باہر کی طاقتوں نے اس قدر تقسیم کیا, کبھی سرد جنگ میں اور کبھی دہشت گردی کے خلاف جنگ میں. تو مجھے قطعاً ایسا نہیں لگتا کہ آنے والے سالوں میں افغانستان میں امن ہوگا, اور فوجوں کے نکلنے کا افغانستان کے امن سے قطعاً کوئی تعلق نہیں ہے. جس چیز کی ہمیں ضرورت ہے وہ یہ ہے کہ افغانستان کو ٹائم لائن, یعنی ہم ایک وقت کے پیمانے میں افغانستان کے امن کو, یا اگر ہم افغانستان میں امن چاہتے ہیں اس کو ایک وقت نہ دیں, اس کو اپنی لے پہ افغانیوں کے ساتھ چھوڑ دینا چاہیے کہ وہ اپنا مستقبل کیسے طے کرنا چاہتے ہیں.
صحیح ہے, بہت شکریہ ڈاکٹر عمر عباسی, آپ ہمارے ساتھ موجود تھے. اعزاز آپ ہمارے ساتھ رہیے گا, اگلے سیگمنٹ میں بھی ہم آپ کی رائے لینا چاہیں گے, پاکستان کی سیاست وہ ہمارا موضوع ہے. ایک بریک لیتے ہیں سامعین, بریک کے بعد واپس آئیں گے اور بات کریں گے پروگرام کے اگلے حصے میں سابق وزیر اعظم میاں نواز شریف, ان کی بیماری کا معاملہ, اور حکومت کی طرف سے ان کی واپس, ان کو وطن واپس لانے کے لیے برطانیہ حکومت کو لکھا گیا خط.
جب ریڈیو ہو دور اور خبریں ہوں اہم, تو آئیے ہماری ویب سائٹ اردو voa.com پر. جب ٹی وی سامنے نہ ہو اور آپ کو جاننا ہو تو اور کہیں نہ جائیے, اردو voa.com پر آئیے. دن بھر کی اہم شہ سرخیاں, تازہ ترین خبریں, سب ملتے ہیں اردو voa.com پر. امریکہ اور جنوبی ایشیا میں پھیلی ریڈیو اور ٹی وی کے تجربہ کار صحافیوں کی ٹیم آپ کو 24 گھنٹے باخبر رکھتی ہے۔ پاکستان میں شام 7 بجے سے صبح 7 بجے تک اردو voa.com پر براہ راست سنیے۔ ہمارے تازہ ترین براڈ کاسٹ بلٹنس کے لیے دن میں کئی دفعہ آئیے، دن ہو یا رات، جب دل چاہے اس پتے کو یاد رکھیے www.urduvoa.com۔
یہ وائس آف امریکہ ہے، پروگرام ہے جہاں رنگ، میں ہوں اسد حسن اور پروڈیوسر اسفر امام۔ پروگرام کے سلسلے میں پاکستان کی سیاست پہ ہم بات کریں گے۔ سابق وزیر اعظم میاں نواز شریف، جن کو عدالت سے سزا سنائی جا چکی تھی لیکن ان کی علالت کے سبب عدالت ہی کے میں فائل کی گئی پٹیشنز کے نتیجے میں اور ضمانتوں کے نتیجے میں ان کو ملک سے باہر علاج کے لیے بھیجا گیا، پرائمریلی 6 ہفتوں کے لیے یا 8 ہفتوں کے لیے غالباً، لیکن اب اس سے کافی وقت گزر چکا ہے اور اب حکومت جو ہے اس کے اوپر دباؤ بڑھتا ہوا نظر آتا ہے۔ اور حکومت نے آج کابینہ میں بھی اس کو ڈسکس کیا ہے اور اس کے بعد جو ہے گزشتہ روز کابینہ میں اس معاملے کو ڈسکس کیا گیا تھا اور اب یہ فیصلہ کیا گیا ہے کہ ان کو واپس وطن لایا جائے۔ اور پھر اس ریفرنس میں برطانیہ کی حکومت کو ایک خط لکھا ہے جس میں کہا گیا ہے کہ نواز شریف کی ضمانت کی مدت ختم ہو چکی ہے، اب وہ ایک مجرم ہے، لہٰذا نواز شریف کو واپس پاکستان بھیجا جائے۔ اس کے جواب میں شاہد خاقان عباسی، جو کہ سابق وزیر اعظم ہیں اور مسلم لیگ نواز سے ان کا تعلق ہے، وہ کہتے ہیں کہ ایسے خط لکھنے سے کوئی فرق نہیں پڑے گا بھلے وہ 100 خط لکھتے رہیں۔ اور پاکستان پیپلز پارٹی، ان کی جو لیڈرشپ ہے بلاول بھٹو زرداری، انہوں نے عمران خان پہ تنقید کی ہے کہ خود ہی ان کے بقول انہوں نے پہلے NRO دیا اور اب لوگوں کو اور عوام کو بیوقوف بنانے کے لیے یہ ڈرامہ رچایا جا رہا ہے۔ یہ تو سیاسی پارٹیوں کی پوزیشن ہے اور انالیسس ہم لیتے ہیں کہ ایسا کیوں ہو رہا ہے۔ اور اس وقت خاص طور پہ جو میاں نواز شریف ہیں، ان کی ملک سے باہر روانگی میں ایک ضمانت بھی تھی ان کے بھائی کی، جو کہ اپوزیشن لیڈر بھی ہیں میاں شہباز شریف صاحب، سو وہ بذات خود بھی یہاں پہ موجود نہیں ہیں۔ سو کیا اس میں ضمانت کو بروئے کار آنا چاہیے، ایک بار پھر معاملہ عدالت میں جائے گا، عدالت کو بروئے کار آنا چاہیے، یا بکس بائی بکس اگر ہم دیکھیں تو اس معاملے کا کہنا چاہیے کہ کلائمیکس کیا ہونا چاہیے، اس پہ ہم بات کرتے ہیں۔ میاں نواز شریف صاحب اگر باہر ہیں تو فائدہ کس کو ہے، اگر وہ واپس وطن آ جائیں گے تو اس کا فائدہ یا نقصان کس کو ہے، بات ہم کریں گے۔ اعزاز سید ہمارے ساتھ ہیں، سینئر جرنلسٹ ہیں، کالمسٹ ہیں۔ آصم اللہ بخش صاحب نے ہمیں جوائن کیا ہے، سوشل پولیٹیکل سائنٹسٹ ہیں، کالم نگار ہیں۔ دونوں مہمانوں کا بہت شکریہ اور خیر مقدم۔ اعزاز آپ بتائیے گا، آپ بہت کیئرلی فالو کرتے ہیں سیاست کو بھی اور پارٹیوں کے اندر جو کچھ ہو رہا ہے، سو یہ میاں نواز شریف صاحب کے معاملے پہ کیا سیاست اس وقت چل رہی ہے؟ پہلے بھیجا گیا، پھر بھیجنے کے فوراً بعد حکومت جو ہے وہ پینک کر گئی، اور اب پھر جو ہے ان کو واپس وطن لانے کے معاملے پہ بھی ہینڈلنگ جس طرح سے ہو رہی ہے، کیا کہا جا رہا ہے اس کے بارے میں؟
تو بڑی واضح ہے کہ اس میں جو حکومت کا سٹینڈ ہے وہ اس کی کوئی اخلاقی گراؤنڈ نہیں ہے، اور ساتھ ہی ساتھ اس میں جو مسلم لیگ نون کا سٹینڈ ہے فرینکلی سپیکنگ اس کی بھی کوئی اتنی سالڈ گراؤنڈ موجود نہیں ہے۔ حکومت کا سٹینڈ یہ ہے کہ وہ مجرم ہے اور انہیں واپس آنا چاہیے۔ عمران خان صاحب، ان کی پوری حکومت، ان کی ٹیم، ان کی صوبائی وزیر صحت، وہ تمام یہ بیانات دے چکے ہیں، اور عمران خان صاحب کی ذاتی پسند کے ڈاکٹرز اس بورڈ کے رکن تھے جس نے سابق وزیر اعظم نواز شریف کی کا جائزہ لیا تھا، کا طبی معائنہ کیا تھا، رپورٹس دیکھی تھی، اور پھر خود وزیر اعظم نے ٹویٹس کیے تھے کہ واقعی سابق وزیر اعظم نواز شریف کی طبیعت واقعی ناساز ہے، اس لیے انہیں جانے دیا جائے۔ اب وہ باہر چلے گئے اور یہاں پر جو سیاست کی کھینچا تینی ہے وہ اپنی ہے۔ ابھی تک نواز شریف صاحب نے باہر جا کر کسی قسم کی عملی سیاسی ایکٹیویٹی میں حصہ نہیں لیا، ویزیبل انہوں نے کوئی سٹیٹمنٹ بھی نہیں دیا، نہ ان کی فیملی کی طرف سے آیا، ایکسیپٹ شہباز شریف بیان دیتے ہیں۔ تو یہ تو ان کی طرف سے کمٹمنٹ بظاہر نظر آ رہی ہے کہ وہ فی الحال اپولیٹیکل ہوئے ہوئے ہیں، زیادہ ایکٹیویٹی نہیں دے رہے، لیکن ادھر جو حکومت ہے اس کو یہ خطرہ ہے کہ جوں وقت گزرتا جا رہا ہے، مہنگائی کی وجہ سے اور گورننس کے ایشوز کی وجہ سے پبلک میں ریزنٹمنٹ بہت زیادہ بڑھ گئی ہے، اور یہ پبلک ریزنٹمنٹ ہے، اس کا رخ موڑنے کے لیے حکومت کوشش یہ کر رہی ہے کہ دوبارہ وہی جو منترا ہے کرپشن کا یا سزا یافتہ ہونے کا وہ کرے۔ لیکن
اعزاز اس سے تو اور کاؤنٹر پروڈکٹیو نہیں ہو جائے گا کہ ایک ظاہر نواز شریف صاحب ایک بڑا اسٹیچر ہے ان کا، 3 بار پرائم منسٹر ہیں، پارٹی ان کی مزید فعال ہو جائے گی، تو یہ تو حکومت کو کاؤنٹر پروڈکٹیو نہیں ہو سکتا؟
नहीं, मैं मेरा ये ख्याल है कि हुकूमत को काउंटर प्रोडक्टिव तो होगा, क्योंकि हुकूमत की जितनी भी एक्टिविटी है वो उस वक्त तक दुरुस्त समत इख्तियार नहीं कर सकती या प्रोडक्टिव नहीं हो सकती जब तक हुकूमत आम आदमी को रिलीफ नहीं देती, क्योंकि परफॉर्मेंस के साथ सारी चीजें हुकूमत की लिंक्ड है। अभी तक लोग हुकूमत से आए रोज बेजार होते जा रहे हैं, सड़कों पर जाए सर्वे देख रहे हैं, वो सारी सिचुएशन मेरे आपके सामने है। लेकिन एट द सेम टाइम जो मुस्लिम लीग नून की जो इखलाकी पोजीशन है वो भी बड़ी कमजोर है, ये भी एक हकीकत है। जिस वक्त मियां नवाज शरीफ गए तमाम लोगों को पता है, ये बातें अब सरेआम लोग करते हैं कि नवाज शरीफ या उनका जो खानदान खामोश है वो हुकूमत के साथ किसी कमिटमेंट के ऊपर खामोश नहीं, बल्कि वो कुछ और प्लेयर्स हैं जिनके साथ कमिटमेंट्स की गई है। तो अब वो प्लेयर्स क्या उनका रोल है मौजूदा सूरत हाल में, वो क्या करेंगे, फिलहाल तो ऐसा कुछ नजर अमली तौर पर आ नहीं रहा। फिलहाल ऐसा लग रहा है कि जो सरकता जा रहा है, जो जो वक्त गुजरता जा रहा है, जो इख्तदार का जो तख्त है वो सरकता जा रहा है इमरान खान के हाथों से, और उसमें वो प्लेयर भी अपना किरदार अदा कर रहे हैं जो कि बाकी सियासी जमातों को हुकूमत के तहत नहीं चला रहे या उनके हुकूमत की ख्वाहिश के बरक्स छूट दे रहे हैं। तो हुकूमत जो है वो इसलिए कमजोर है क्योंकि हुकूमत की परफॉर्मेंस नहीं है।
आसिम अल्लाह भाई साहब, बहुत शुक्रिया आपका भी। अहाता कीजिएगा सारी सूरत सियासी सूरत हाल का, दोनों जो बड़ी जमातें हैं मुस्लिम लीग नवाज़ और तहरीक इंसाफ, उनका जो नुक्ता नज़र है इस वक्त या मौक़िफ़ है वो कितना असूली है, बुक्स क्या कहती हैं आइन की, कॉन्स्टिट्यूशन की, और अदालत जिसने ये जमानत के ऊपर भेजा था, अदालत का स्टैंड पॉइंट इस वक्त क्या हो सकता है अगर मामला वहाँ पर जाए, और फिर इसके पोलिटिकल कहना चाहिए कि जो असरात हैं दोनों पार्टियों के लिए वो बाहर रहते हैं या वापस वतन आते हैं, समअप कीजिएगा।
असल में मामला इस तरह है कि इसमें दोनों पार्टियां अपने अपने नैरेटिव का इस वक्त होस्टेज बनी हुई है। जो हुकूमत है या तहरीक इंसाफ है उसका चूंकि मेन ओनस ही करप्शन पे था, और फिर जब इनको पकड़ा तो उन्होंने कहा कि हमने बिग फिश कैच कर ली है और अब हमें इनसे रिकवरी होगी, और हमने उन दिनों में सुना भी कि इतने पैसे आ रहे हैं जा रहे हैं जो भी कतर से। उसके बाद फिर ये उनको छोड़ने का मसला आ गया और उसमें भी फिर बहुत सारा एक हमने देखा ड्रामा हुआ, प्लेटलेट्स कभी बढ़ रही हैं कभी कम हो रही हैं, और उसमें फिर वो चले गए। लेकिन उसमें एक चीज जहन में रखने की है कि खुद नवाज शरीफ साहब कभी इस चीज का पार्ट नहीं बने, वो कभी स्ट्रेचर में या एम्बुलेंस में हॉस्पिटल नहीं गए, कभी स्ट्रेचर पे या एम्बुलेंस पे वो जहाज पे नहीं गए, वो बल्कि खुद वो आया कि खुद वो चल के गए। इसलिए वो एक इशारा जो सियासतदान देना चाहता है वो उन्होंने दिया कि ये सब कुछ क्या है, और सब कुछ ये है कि उसमें एक अंदरूनी बहादराई शायद खत्म करने के लिए जिन कुतों की तरफ एजाज साहब ने इशारा किया है उनका रोल था, और गवर्नमेंट का चूंकि फेस सेविंग चाहिए थी, वो उस वक्त आपको याद उन्होंने वो बॉन्ड की बात की और श्योरिटी बॉन्ड की और फिर अदालत ने उनको बेल आउट किया। अभी भी मसला ये है कि वो चूंकि जो मुद्दत थी जमानत की जिसपे उनको भेजा गया था वो खत्म हो गई, अब हुकूमत पे जाहिर है कि प्रेशर आता है कि आप क्या कर रहे हैं, और बीच में फिर ये भी इशू हुआ कि वो रिपोर्ट्स क्या हुई जबकि वो मियां साहब तो कहीं गए नहीं, किसी हॉस्पिटल में एडमिट नहीं हुए, तो हुकूमत अब उसको वो जो अपना एक फेस सेविंग पार्ट टू है ना वो अब चल रहा है, जिसमें अब जाहिर है कि फिर ये मामला अदालत में जाएगा, और जो रिपोर्ट शायद हुकूमत ने नहीं मानी, जो हुकूमत कह सकेगी अपने जो फॉलोअर्स हैं या अपने जो लोग हैं कि देखिए हमने तो पूरा जोर लगाया लेकिन अब अदालत ने फिर उनको बेल आउट कर दिया या उनको जो है वो रिलीफ दे दिया, तो हम क्या कर सकते हैं, अदालत को तो जाहिर है कि उसका हुक्म मानना है, तो ये फिर बात उस कोर्ट बैटल की तरफ ही जाएगी, वहां से होगा। पहले भी मुस्लिम लीग नून को भी और हुकूमत दोनों को रिलीफ उस एक फैसले से मिला, दोनों की फेस सेविंग हो गई, और अब भी शायद ऐसा ही कुछ होगा। और एक चीज जरूर हमें जहन में रखनी चाहिए कि पाकिस्तान की जो तारीख है सियासी तारीख है, और सियासी तारीख में जो उतार चढ़ाव आते हैं वो बिल्कुल ड्रामाई नौयत के ही होते हैं, मतलब वो कोई एक्सपेक्ट नहीं कर रहा था, जिन चार्जेस पे इनको सजा हुई और इनको डिस्क्वालीफाई किया गया, और बिल्कुल कोई एक्सपेक्ट नहीं कर रहा था कि जिस मसले पर, यानी ये एक ऐसा रेयरेस्ट कंडीशन है जो शायद आदमी सोच सकता हो, मेडिकल बुक्स में शायद इसकी इतनी एग्जांपल्स ना हो जिस पे उनको बाहर जाने दिया गया
जी।
तो ये पाकिस्तान की तारीख के वो एक ऐसे
شاکنگ کہہ لیجیے آپ انہیں ڈرامیٹک کہہ لیجیے چیزیں جن سے پتہ چل جاتا ہے کہ اصل جو معاملہ ہے وہ کچھ اور ہے. اور اس میں حکومت کے کو ایک جو رانگ اسٹیپ پہ وہ پکڑی گئی وہ یہ تھا کہ خود شوکت خانم کے ڈاکٹرز نے بھی ان رپورٹس کی تصدیق کر دی.
بالکل,
یعنی کہ انہوں نے بھی کہا کہ یہ رپورٹس ٹھیک ہیں. تو اس وجہ سے وہ گورنمنٹ کے پاس اب وہ مورل ایج بھی نہیں رہا کہ یہ شاید پلے ہو گئے رپورٹس میں, اور وزیر اعظم صاحب نے خود تصدیق کر دی اس کی کہ ہر چیز ٹھیک ہے. تو اس لحاظ سے میں سمجھتا ہوں کہ اس کو ایک براڈر پولیٹیکل انڈرسٹینڈنگ کا رول سمجھنا چاہیے, جس میں جو مرہم ہے اس کا لگانے کا کام عدالت کے ذمے ہے, جو پہلی قسط میں بھی اس نے لگائی اور شاید اب بھی لگائے گی.
جی بہت شکریہ. ہم نے آپ نے جس پہ سمپ کیا ہے کہ معاملہ ایک بار پھر کورٹ میں جائے گا اور کورٹ ہی ڈیٹرمن کرے گی, اور پھر ظاہر ہے اسی پہ دونوں سیاسی جماعتوں کو یا تو فیس سیونگ ملے گی یا اندازہ ہوگا کہ کس کا موقف درست ہے. لیکن ایک اور کورٹ بھی ہے, وہ کورٹ ہے بھارت کی, جہاں پہ پہلی بار ایک غیر معمولی کام یہ ہو رہا ہے کہ اقوام متحدہ فریق بن رہا ہے متنازع شہریت کے بل میں. اس پہ ہم بات کرنے جا رہے ہیں. ہمارے ساتھ آپ رہیں گے عاصم اللہ بھائی صاحب. اعزاز سید آپ کا بہت شکریہ, آپ کا آپ نے ہمیں جوائن کیا, ہمارے ساتھ آپ دونوں سیگمنٹس میں موجود رہے. ایک بریک لیتے ہیں سامعین, بریک کے بعد واپس آتے ہیں اور بات کریں گے بھارت میں متنازع شہریت کا قانون اور اقوام متحدہ کا بھارت کی سپریم کورٹ سے رجوع کرنا.
بی او اے اردو اب آپ کے ہاتھ میں,
پڑھیے دیکھیے سنیے, سیو کیجیے, فالو کیجیے.
دور جانے کی ضرورت نہیں, بی او اے اردو کی اہم ترین خبریں اور بریکنگ نیوز کی لائیو سٹریمنگ ویڈیوز اب آپ کی ہتھیلی میں ہیں.
آئی فون کے لیے خصوصی طور پر تیار کی گئی اردو وی او اے کی خصوصی ایپ ڈاؤن لوڈ کیجیے, جو اب ایپ سٹور پر بھی دستیاب ہے.
وی او اے اردو اب آپ کے ہاتھ میں.
یہ وائس آف امریکہ واشنگٹن ہے, میں ہوں اسد حسن, پروڈیوسر ایسر امام, اور ہمارا پروگرام ہے جہاں رنگ, اور اس میں ہم بات کرنے جا رہے ہیں بھارت کے اندر متنازع شہریت کا قانون, اور اقوام متحدہ نے بھارت کی سپریم کورٹ سے رجوع کر لیا ہے, اور عدالت میں جو آلریڈی پٹیشنز فائل کی گئی ہیں. سو یو این کی انسانی حقوق کے کا جو ادارہ ہے, اس نے بھی اس میں اپنے آپ کو پیٹیشنر کے طور پہ رجسٹر کرایا ہے. بظاہر یہ ایک بڑی غیر معمولی پیش رفت ہے کہ بھارت کی اپنی سپریم کورٹ کے اندر ایک انٹرنیشنل باڈی جو ہے وہ پیٹیشنر کے طور پہ وہاں پہ گئی ہے, اور بھارت یہ سمجھتا ہے کہ یہ اس کا اندرونی معاملہ ہے اور اس میں باہر کی فریقوں کو اس میں پارٹی نہیں بننا چاہیے ہے. سو بات ہم کرتے ہیں, ہمارے ساتھ بھارت سے پروفیسر اپوروا آنند موجود ہیں, اگر میں نام صحیح پروناؤنس کر رہا ہوں ان کا, وہ کریکٹ کر سکتے ہیں ہمیں, اور انہوں نے آج ہی اپوروانند. تو پروفیسر اپوروانند ہمارے ساتھ ہیں, اور پاکستان سے ڈاکٹر عاصم اللہ بخش صاحب نے ہمیں جوائن کر رکھا ہے. اپوروانند نے آج اسی موضوع کے اوپر ایک اپنا آرٹیکل جو ہے وہ بھی تحریر کیا ہے, سو اس بیک ڈراپ میں ان سے بات کرتے ہیں. پروفیسر صاحب آپ یہ بتائیے گا کہ ایک بڑی باڈی ہے اقوام متحدہ کی سیکیورٹی کونسل, ایک بڑا رائٹس کا جو اس کا رائٹس کونسل ہے, اس کا بھارت کی سپریم کورٹ میں جانا کیا معنی رکھتا ہے؟ سپریم کورٹ کے اوپر اٹ سیلف جو ہے وہ کتنا دباؤ بڑھ رہا ہے انٹرنلی بھی اور اب ایکسٹرنلی بھی, اس کنٹروورشل لیجسلیشن کے اندر جو امینڈمنٹ ہوئی اس کے بیک ڈراپ میں؟
دیکھیے یہ مسئلہ ایک طرح سے انٹرنیشنل تو ہے ہی, کیونکہ ہندوستان کی سرکار یہ دعویٰ کر رہی ہے کہ وہ دراصل اگل بغل سے تین اسلامک کنٹریز افغانستان, بنگلہ دیش, پاکستان میں مائنورٹیز پر جو اٹراسٹی ہو رہی ہے اس وجہ سے جو پرسیکیوٹیڈ مائنورٹی ہیں ان کو اپنے یہاں جگہ دینے کے لیے قانون لا رہی ہے, جس میں اس کا ایزمپشن یہ ہے, اس کی سمجھ یہ ہے کہ یہ اسلامک کنٹریز ہیں اس لیے اس میں مسلمانوں پر کسی بھی طرح کا ظلم نہیں ہو رہا ہوگا, اس لیے ہم نے مسلمانوں کو مسلمان کوالیفائی نہیں کرتے ہیں. تو یو کین گیٹ سٹیزن شپ through this path, but this path is closed for Muslims.
صحیح.
And that is وہ یہ ایک یہی آروپ ہے کہ یہ دراصل ڈسکریمنیٹری ہے, اور دراصل ہندوستان کے مسلمانوں کو یہ میسج دینے کے لیے ہے کہ آپ دوہم درجے کے ہیں. تو اس طرح یہ ایک انٹرنیشنل مسئلہ ہے کیونکہ آپ نے تین دیشوں کو اس میں شامل کر لیا ہے, آپ تین دیشوں پر الزام لگا رہے ہیں کہ وہاں کی مائنورٹیز پر کا پرسیکیوشن ہوتا ہے, اور آپ ملک میں لگاتار یہ کہہ رہے ہیں کہ بنگلہ دیشی گھس رہے ہیں ہم ان کو باہر کر دیں گے. تو ایک طرح سے تو یہ مسئلہ انٹرنیشنل ہے ہی ایک, اور دوسرا اگر کہیں بھی انسانی حقوق مارا جا رہا ہو تو مسئلہ اس ملک کا نہیں ہوتا ہے, وہ مسئلہ ہمیشہ انٹرنیشنل.
لیکن ایسی کوئی مثال پہلے ہے بھارت کے اندر کے کوئی انٹرنیشنل باڈی جو ہے وہ؟
یہ پہلی بار ہوگا, لیکن میرے خیال میں یہ بہت ضروری تھا کیونکہ ہندوستان میں مسلمانوں کے ساتھ جو ہو رہا ہے, دلی میں ابھی جو پچھلے ایک ہفتے سے ہو رہا ہے, اور جو ظلم ہوا ہے پچھلے 3 مہینوں میں اور پچھلے 6 سال میں جو ہو رہا ہے, اس سے جو انڈیفرنٹ رہا ہے اس کی طرف انٹرنیشنل کمیونٹی کا, وہ ٹوٹے گا اس سے.
کوئی امکان کہ بھلے حکومت ایک قدم پیچھے ہٹے یا پھر اس بیک ڈراپ میں اس کنٹروورشل لیجسلیشن کے اگینسٹ جو مظاہرے ہوئے اور جو وائلنس آیا ہے, تو جو فورسز اس وائلنس کو آرکیسٹریٹ کر رہی ہیں وہ تھوڑا پیچھے ہٹیں گی؟
سرکار اور جو پروسیس اس وائلنس کو آرکیسٹریٹ کر رہی ہے وہ دونوں ایک ہی ہیں, کیونکہ سرکار بی جے پی کی ہے اور چاروں طرف مسلمانوں کے خلاف جو وائلنس پروپیگیٹ کیا جا رہا ہے وہ بی جے پی اور ان سے جڑے ہوئے لوگ کر رہے ہیں. یعنی جو سی اے اے کے خلاف پروٹیسٹ ہو رہے ہیں, ان پروٹیسٹ کے خلاف وائلنس کا ماحول پچھلے 3-4 مہینوں میں بی جے پی اور اس کے لیڈران نے کھڑا کیا ہے, جس میں ہندوستان کی سینٹرل گورنمنٹ کے ٹاپ منسٹر شامل ہیں, جن میں ہوم منسٹر پرائم منسٹر تک ہیں. تو پھر دونوں ہی ایک ہیں, یہ کہ دونوں اسٹیپ بیک کریں یہ تو ایک دم ٹھیک ہے. سرکار سی اے اے کو ریلیجن نیوٹرل کر دے, دنیا میں اس طرح کی کوئی مثال نہیں ہے کہ یہ کہا جائے کہ ہم صرف ریلیجن کو اپنے یہاں سٹیزن شپ نہیں دیں گے, جو دوسروں کو اویلیبل ہے وہ ہم اس ریلیجن کو نہیں دیں گے. یہ ایکسٹراآرڈینری ہے اور اس لیے اس کی مخالفت بھی انٹرنیشنل ہونی چاہیے.
انٹرنیشنل ایشوز ہے اور اس کی مخالفت بھی انٹرنیشنلی ہو رہی ہے. آصف ملک بھائی صاحب, آپ کی رائے لینا چاہوں گا کہ کتنا یہ غیر معمولی ہے کہ اقوام متحدہ کی انسانی حقوق کا ادارہ جو ہے وہ پٹیشن کا حصہ بن گیا ہے سپریم کورٹ کے اندر اس لیجسلیشن کے خلاف.
سب سے پہلے تو قربانند صاحب کو بہت سلام. اصل میں مسئلہ یہ ہے کہ اس کی دو ڈائمینشنز ہیں. ایک تو یہ ہے جو انہوں نے روشنی ڈالی کہ 3 ممالک کے حوالے سے یہ کی گئی یہ لیجسلیشن, اور بیسیکلی اس کی کٹ آف ڈیٹ 31 دسمبر 2014 ہے, یعنی کہ یہ ابھی حالیہ یا مستقبل کے لیے نہیں ہے بلکہ یہ ریٹروسپیکٹو ہے اس کی جو اپلیکیشن ہے. لیکن اس میں جو اصل ایشو ہے وہ یہ ہے کہ مسلمانوں میں, جو کہ اب بات بار بار ہو بھی رہی ہے, کہ مسلمان جو وہاں پہ آباد ہوئی ہیں بھارت میں, ان سے کسی بھی وقت پروف آف نیشنلٹی مانگا جا سکتا ہے, یعنی کہ وہ بس ان سے ثبوت مانگا جا سکتا ہے یا ان سے ڈاکومنٹس مانگے جا سکتے ہیں کہ آپ واقعی شہری ہیں یا آپ کہیں باہر سے تو نہیں آئے, کیونکہ اگر آپ باہر سے آئے ہیں تو پھر وہ سی اے کی جو شکے ہیں اس کے تحت وہ کوالیفائی نہیں کرتے. اب اگر کسی کے پاس کوئی ڈاکومنٹ ایسا نہیں ہے, جس میں پراپرٹی کے ڈاکومنٹس ہوتے ہیں, کوئی اور ڈاکومنٹس ہوتے ہیں, کیونکہ لوگ اب بہت سارے جو پاکستان انڈیا میں یا بنگلہ دیش میں, آپ کو پتا ہے کہ وہ ٹیمپرری ریزیڈنٹس بھی ہوتے ہیں اور ان کے پاس اتنے افورڈنگ نہیں ہوتے کہ ان کے پاس لینڈ ہو یا ان کے پاس کوئی ایسا پرماننٹ ثبوت ہو, تو اس میں وہ جو ایک فیئر ہے وہ ہراسمنٹ کا ہے. یہ جو ہیومن کمشنر جو ہے ہیومن رائٹس کی, وہ جو اس میں آئے ہیں, یہ جو وہ ہے وہ ایک تو یہ کہ یہ اس میں یہ 3 ممالک کا ایشو ہے, یعنی تھوڑا انٹرنیشنلائز کر دیا. پھر اس میں یہ کہ جو لوکل ہے وہاں پہ ہراسمنٹ کا, اور خاص طور پہ شاید یہ کوئی اور گورنمنٹ ہوتی تو اتنا ایشو نہ ہوتا, لیکن پچھلے 5-6 سال میں ہم نے دیکھا کہ بی جے پی کی گورنمنٹ نے خاص قسم کی جو ہے وہ ایتھنک اورینٹیشن جو ہے وہ پیدا کرنے کی کوشش کی ہے ریلیجیس گراؤنڈس پہ, اور ایک سیکٹیرین جو ڈیوائڈ ہے, یہ کمیونل ڈیوائڈ جسے انڈیا میں کہا جاتا ہے, اس کو بڑھاوا دیا ہے. اس وجہ سے یہ اور زیادہ ایکیوٹ ہو گیا, یا یہ فیئر, یہ انسیکیورٹی مسلمانوں میں اور زیادہ بڑھ گئی کہ بھئی کسی کو بھی کسی لمحے جو ہے وہ اس پہ یہ الزام لگ سکتا ہے کہ بھئی آپ تو ہیں ہی نہیں, آپ تو چونکہ پروف نہیں کر سکے تو اب آپ یہاں سے, کیونکہ آپ یہ دیکھیے کہ جو آسام وغیرہ میں سلسلہ چل رہا ہے وہ بھی یہی ہے کہ بھئی جو لوگ آئے ہیں 71 سے پہلے اس حوالے سے وہ لوگ واپس جائیں جو دسمبر 71 سے پہلے, تو وہ جو چیز ہے, یہ دونوں ملا کے یہ ایشو جو ہے زیادہ ایکیوٹ ہو گیا. اور چونکہ اگر اس پر عمل درآمد ہوتا ہے تو ایک بڑی جو ہے آپ سمجھیں کہ میس ٹرانسفر کا یا لوگوں کے بے گھر ہونے کا ایک سچویشن پیدا ہوتی ہے,
صحیح.
اس کو پری ایمپٹ کرنے کے لیے اقوام متحدہ, کیونکہ آپ کو پتا ہے کہ آلریڈی ریفیوجیز کا اور ڈسپلیسڈ
بہت بڑا بحران ہے دنیا میں,
بہت بڑا ایشو اس وقت دنیا میں چل رہا ہے,
बिल्कुल।
और अगर ये एक भारत जैसे बड़े मुल्क में जहाँ पे 125 अरब से ज्यादा आबादी है, उसमें
200 मिलियन से ज्यादा सिर्फ मुस्लिम है, जी हाँ,
25% मुसलमान है, तो अगर वहां पे एक मैस एक्सोडस होता है या ट्रांसफर होती है तो बहुत बड़ा एक ये क्राइसिस क्रिएट हो सकता है। तो इस वजह से मेरा ख्याल है कि उस सिचुएशन को प्रेम्प्ट करने के लिए, वो कि भारत की फॉरेन मिनिस्ट्री ने इस पर नापसंदगी जाहिर की, और वही बात की है कि ये हमारा इंटरनल मामला है, लेकिन इंटरनल मामला रहता नहीं क्योंकि अगर लोगों को बेघर करते हैं तो उन्होंने किसी और मुल्क में जाना है
और उसमें इंटरनेशनल कम्युनिटी इन्वॉल्व हो जाएगी।
वो भी
प्रोफेसर परमानंद साहब कहते हैं ये कितना बड़ा फैक्टर है कि इंटरनेशनल कम्युनिटी और यूएन फोरम और यूएनएचसीआर ऑलरेडी जिसको बड़ी कहना चाहिए कि सामना है इस तरह की जो हिजरतें हुई हैं वायलेंस से जंगों से इन हालात में, तो उसी को वो रोकने की एक कोशिश होगी, पेश की कोशिश है। जी उनकी लाइन ड्रॉप होगी। आसिम अल्लाह साहब हमारे साथ रहिएगा, एक हम ब्रेक लेते हैं, ब्रेक के बाद एक और मामला फिर वो भी अदालत का है, तो उस पर भी हम आज हम आपको अदालत के स्पेशलिस्ट तो नहीं कह रहे लेकिन ये कि ये सारे मामला आपकी गोश गुजार भी हैं और अदालतों में भी चल रहे हैं, तो हम बात करने जा रहे हैं खवातीन मार्च के ऊपर एक ब्रेक के बाद।
VOA उर्दू अब आपके हाथ में,
पढ़िए देखिए सुनिए सेव कीजिए फॉलो कीजिए,
दूर जाने की जरूरत नहीं, VOA उर्दू की अहम तरीन खबरें और ब्रेकिंग न्यूज की लाइव स्ट्रीमिंग वीडियोस अब आपकी हथेली में हैं।
आईफोन के लिए खसूसी तौर पर तैयार की गई उर्दू VOA की खसूसी ऐप डाउनलोड कीजिए जो अब एप स्टोर पर भी दस्तयाब है।
VOA उर्दू अब आपके हाथ में।
ये वॉइस ऑफ अमेरिका वाशिंगटन है, प्रोग्राम है जहां रंग मैं हूं असद हसन और प्रोड्यूसर है असफर इमाम। बात हम करेंगे खवातीन का मार्च और उसको रुकवाने के लिए एक पिटीशन फाइल की गई थी, उस पर लाहौर हाईकोर्ट के चीफ जस्टिस मामून रशीद ने खवातीन मार्च को रोकने के खिलाफ जो दरख्वास्तें उनको निमटा दिया है और कहा यह है कि इसको मार्च को रोका नहीं जा सकता है, खवातीन मार्च कर सकती हैं। हाँ ये है कि गैर अखलाकी नारे और जुमले नहीं होने चाहिए हैं। औरत मार्च के खिलाफ मुतफरक दरख्वास्तों की समाअत मंगल को चीफ जस्टिस लाहौर हाई कोर्ट जस्टिस मामून रशीद शेख की अदालत में हुई थी। आपको मालूम है सामिन के पिछले साल भी और पिछले अरसे में भी खवातीन का मार्च हुआ जिसमें मी टू कैंपेन के पस मंज़र में और अपनी शख्सी आज़ादियों के पस मंज़र में ऐसे स्लोगन आए जो पाकिस्तानी सोसाइटी के लिए नए हो सकते हैं लेकिन इंटरनेशनली एक्नॉलेज, लेकिन उस पर एक रद्दअमल भी था। अब उस मार्च को रुकवाने के लिए ये एफर्ट की गई जो कामयाब नहीं हो सकी, अब खवातीन का मार्च होगा। अदालत ने फैसला भी बज़ाहिर दिया और साथ साथ कुछ रिमार्क्स भी दिए हैं, किस तरह का तवाज़ुन होना चाहिए, कितनी लिबर्टीज़ होनी चाहिए, बात हम करते हैं। हमारे साथ हैं आसिम अल्लाह बख्श साहब और हमें ज्वाइन कर रही हैं फरजाना बारी साहबा, वुमेन राइट्स एक्टिविस्ट हैं, हेड हैं जेंडर स्टडीज़ डिपार्टमेंट की कायदे आज़म यूनिवर्सिटी में। फरजाना बारी साहबा बहुत शुक्रिया आपका। खवातीन का मार्च अब होगा और अदालत ने सिर्फ ये कमेंट दिया है कि थोड़ा सा जो नारे हैं ये जुमले हैं जो स्लोगन्स हैं वो मॉडरेट हों, गैर अखलाकी उनके अल्फाज में वो ना हों। क्यों कुछ फोर्सेस सेगमेंट सोसाइटी के अंदर वो इसको रुकवाना चाह रहे थे और अब जब ये नहीं रुकेगा तो स्टिल सोसाइटी के अपने स्टैंडर्ड्स तो हैं, उन्हीं के अंदर रहते हुए अपनी आवाज़ को कैसे मौसर अंदाज में ये बढ़ा सकता है मार्च?
देखिए एक तो बात ये कि पाकिस्तानी सोसाइटी बदल गई है
जी,
और पाकिस्तान की औरतें जो है वो जो है वो बदल गई है, वो मुतहरिक हो रही है, वो अपने राइट्स को डिमांड कर रही है। ये पिछले 3 सालों से बेसिकली समझे कि पिछले 2 साल ये तीसरा साल है जिसमें ये नॉर्मली आप देखें कि पहले जो इंटरनेशनल वुमेन्स डे होता था वो अक्सर मना तो हम हमेशा कब से रहे हैं, अक्सर ये डोनर फंडेड एनजीओस की एक्टिविटीज के तहत हम मनाते थे, उसमें एक लिबरल फ्रेमवर्क के अंदर ह्यूमन राइट्स की बात होती थी और बात खत्म हो जाती थी। लेकिन पिछले अब जो यंग फेमिनिस्ट है पिछले 2 सालों से और ये तीसरा साल है बिल्कुल वॉलंटरी बेसिस के ऊपर जो नौजवान खवातीन है और जो क्लियरली अपने आप को फेमिनिस्ट कहती हैं और वो जेंडर पॉलिटिक्स जो है उसको ओन करती हैं, वो जो इश्यूज उठा रही हैं उसके अंदर एक तो जाहिर है कि फंडामेंटल इश्यूज राइट्स के इश्यूज हैं, राइट टू हेल्थ जो बेसिक आपकी एजुकेशन है, हेल्थ है, एम्प्लॉयमेंट है, उसके साथ साथ जो वो इश्यूज उठा रही हैं जिसका बहुत ज्यादा तकलीफ जो है वो जो एक बहुत पेट्रियार्कल मिज़ोजिनिस्ट माइंड सेट है जो मजहब के नाम पे उसको उस माइंड सेट को और भी जस्टिफाई वो करता है, उसमें ये है कि ख़वातीन जो हैं जो उनके इंटरपर्सनल रिलेशनशिप्स हैं जो शख्सी आज़ादियाँ इस हवाले से वो उसको डिमांड कर रही हैं कि जो रिप्रोडक्टिव अरीना है यानी घर के अंदर जो औरतों के रोल्स हैं एक यू नो जिसमें ये है कि उन्हीं से एक्सपेक्ट किया जाता है कि वही बच्चे पालेंगी, वही खिदमत करेंगी, वही खाना गर्म करेंगी, वही सब कुछ जो है वही जो रिप्रोडक्टिव अरीना के अंदर. तो वो ये कह रही है कि भाई हम भी जो है हमारा भी राइट है कि हम तालीम याफ्ता हैं, हम घर से बाहर जाके काम भी करते हैं, क्योंकि मैं समझती हूँ कि पाकिस्तान की मेजोरिटी औरतें करती हैं. चाहे दही इलाकों में आप देखें मैंडेट एरिस्टोक्रेसी को छोड़ के तमाम छोटे जिम्मेदार हो जाए या जो हाई बेजमीन हारी है उनकी औरतें बच्चे आपको खेतों खलिहानों में काम करते नजर आते हैं. इसी तरह शहरी इलाकों के अंदर आप देखें कि जो गैर रस्मी शोबे में 70% जो मजदूर है वो खवातीन के ऊपर वो औरतें हैं. तो खवातीन जो है वो हर तरह से जो है वो इकोनॉमिक एक्टिविटीज में इन्वॉल्व है फॉर्मल और इनफॉर्मल सेक्टर में, लेकिन घर के अंदर जो रीऑर्गेनाइजेशन जो है घर के कामों की एक जो फ्री डोमेस्टिक घरेलू मीशत जो है जो बिल्कुल जिसमें औरतों को कोई उजरत नहीं मिलती है ना वो मांगती हैं, सिर्फ वो ये कह रही है कि आप इसमें भी शेयरिंग करें. दूसरा ये है कि इस हवाले से जिसके ऊपर बहुत यहाँ पे वावेला मचा मेरा जिसम मेरी मर्जी का जो नारा खवातीन लगाती है और मैं समझती हूँ कि उसके ऊपर जो रिएक्शन आया मैं उसको मंथली हवाले से नहीं देखती, मैं उसको इस तरह से देखती हूँ कि उसने एक अपॉर्चुनिटी प्रोवाइड की नौजवान खवातीन को कि वो अपना नुक्ता नजर जो है वो एक पब्लिक डिस्कोर्स के अंदर लेकर आए कि जब एक औरत कहती है कि मेरा जिसम मेरी मर्जी जिसको आपको ये मजहब के ठेकेदार कहते हैं कि वो शायद मदर मादर पिदर आजादी चाहती है नंगा होकर फिरना चाहती है, तो उस औरत ने उन लड़कियों ने आपको कहा कि जब मैं कहती हूँ मेरा जिस्म मेरी मर्जी तो इसका मतलब ये है कि ये मेरा फैसला होना चाहिए कि मेरी शादी किस उम्र में होगी, मुझे कितने बच्चे पैदा करने हैं, मुझे कौन फैमिली प्लानिंग का करना है नहीं करना, मेरा अपने सेहत का जो इख्तियार है, मुझे मेरा जो मतलब जिंदगी को मतलब ये मेरा हक होना चाहिए कि
मैं क्या फैसला कर
कानूनी और कानूनी है. तो उनको ये मौका मिला कि वो अपना नुकता नजर. अब ये कि जिन्होंने नहीं मानना ठीक है ना जी, उनके लिए तो ये बहुत तकलीफ से बात है कि खवातीन जैसे पब्लिक स्पेस के अंदर देखिए क्लेम एक जो दूसरा इशू रहा कि इतनी बड़ी तादाद में अक्रॉस द क्लास, ये नहीं था कि कोई सिर्फ अलीट की या मिडिल क्लास की औरतें, वर्किंग क्लास की औरतें भी थी, मर्द भी थे जो फेमिनिस्ट एक जेंडर इक्वालिटी पे बिलीव करने वाले मर्द भी उन इन मार्चेस का हिस्सा थे. तो इतनी बड़ी तादाद में एक्सक्यूज मी बगैर किसी फंडिंग की सपोर्ट के बिल्कुल लोगों ने वॉलंटियरली अपनी जगह से कंट्रीब्यूट किया. तो उससे जो एक तरह से वो समझे कि एक इनको एक जो अनसेटल्ड ये लोग खास होते हैं तो उनको इस बात की बड़ी तकलीफ है क्योंकि वो चाहते हैं कि वो समझते हैं कि औरत को घर में बंद रखना या औरत की जात के फैसले उसको प्राइवेट प्रॉपर्टी के तौर पे देख बनाए रखना और उसकी फैसले जो है वो मर्द भी करते रहे, ये वो सब कहते हैं कि ये हमारा कल्चर और ये हमारा मजहब है. लेकिन देखिए इस वक्त पाकिस्तान में 60% से ज्यादा जो लोग हैं वो यूथ है हमारा, हाँ यूथ वर्ल्ड है, और उसमें तकरीबन आधा आधे से थोड़ा सा कम क्योंकि औरतें आबादी में 49% है, तो वो नौजवान लड़कियां हैं जो तालीम ये आप देखें हर मैदान में पाकिस्तानी जो खवातीन है वो एक्सेल कर रही हैं, जहां भी उनको आप मौका दे रहे हैं वो बढ़ चढ़ के साबित अपनी सलाहियतों का लोहा मनवा रही हैं. तो वो ऑब्वियसली ये चाहती हैं कि ये चीजें जो हैं जो एक घर और बाहर की दुनिया के अंदर जो डिवाइड है इसको अब खत्म होना चाहिए. घर के अंदर जो
मुझे क्विकली अगले सेगमेंट में भी जाना है लेकिन उससे पहले आसिम अलबाग साहब आपकी राय लेना चाहूंगा. इस वक्त जाहिर खवातीन के हकूक या फेमिनिज्म का कहें कि उस रेफरेंस में एक तब्दीली तो देखने में आ रही है, इस तब्दीली को कैसे कबूल करने की जरूरत है, कहाँ पे तवाजुन लाने की जरूरत है?
देखिए बात यह है कि वो अंग्रेजी में कहते हैं कि देयर इज स्मोक देयर इज फायर, अगर कोई एहतजाज है या अगर कोई शिकवा है इसका मतलब है कि कहीं पर कोई ज्याति का एलिमेंट भी है. तो इसके वो देखने के दो तरीके हो सकते हैं, या तो आप वो जिस तरह वो है कि औरत मार्च को आप रुकवा लें और इस चीज को कर लें, आज रोक लेंगे कल फिर हो सकता है उससे बढ़ जाए, क्योंकि आप देखिए कि पिछली दफा का वो जिस तरह मैडम कह रही हैं कि पहले भी हो रहा था लेकिन पिछली दफा का बहुत ज्यादा नोटा है क्योंकि नोटिस लिया गया क्योंकि वो शॉक एंड ऑ किस्म की कैफियत हुई ना जब वो इस तरह के वो आए, स्लोगन सामने आए, प्ले कार्ड आए, बहुत ज्यादा नोटिस लिया, बहुत ज्यादा अगर कंट्रोवर्सी जनरेट हुई तो वो नोटिस भी उतना ही बड़ी सतह पे लिया गया जो कि शायद पहले नहीं लिया जा रहा था। तो बाज़ दफा ये भी जरूरी होता है इब्लाग के लिए कि लोगों की तवज्जो हासिल की जाए। जरूरी नहीं होता कि हर चीज का मतलब वही हो जो लिखा हो या वो लिटरल हो, लेकिन मैं ये समझता हूँ कि हमें इसको ज्यादा सीरियसली और ज्यादा एक जैसे कहते हैं डॉक्यूमेंट्री डॉक्यूमेंटेड स्टेट पे लेना चाहिए ताकि ये चीजें डिफाइन हो सकें, आइंदा के लिए एक रेलिवेंट पॉइंट बन सकें, और सिर्फ ये मैं स्लोगन या मबाहिस से निकल कर इसको हम अमली जो एरिना है या सफेयर है उसमें लेके आ सकें कि किस तरह ये चीजें ज्यादा बेहतर की जा सकती हैं, ताकि उस हवाले से स्टेट भी अपना काम करे, आवाम में सोसाइटी जो है वो भी अपना रोल या अफराद जो सोसाइटी में रोल प्ले करते हैं वो भी अपना जो मामलात हैं उनको बेहतर करें, ताकि एक अमूमी जो फजा है वो ज्यादा इक्विटेबल और ज्यादा जो जस्टिस पर मबनी हो सके। और उसमें फिर हमेशा जब ऐसा मुआशरा होता है जिसमें एक कंटेंटमेंट ज्यादा बेहतर होती है वहां पे तरक्की और वहां पे हालात भी ज्यादा अच्छे होते हैं, तो मेरा ख्याल इसमें कोई ऐसा घबराने वाली या परेशान वाली बात नहीं है, इन चीजों को बहुत खूबी से जो है वो एक पॉजिटिव तरीके से हैंडल किया जाए।
बहुत शुक्रिया आपका आसिम अलबाग साहब, आप हमारे साथ थे। फरजाना बारी साहब आपके भी हम ममनून हैं। ये वॉइस ऑफ अमेरिका है, प्रोग्राम में जा रहा हूँ, मैं हूँ असद हसन और प्रोड्यूसर असफर इमाम। प्रोग्राम के आखिरी हिस्से की तरफ चलते हैं और ये है सुपर ट्यूजडे। सुपर ट्यूजडे से मुराद ये है कि यहाँ पे डेमोक्रेटिक पार्टी आज मंगल का यह दिन है अपनी प्राइमरीज में, ये सब बड़ा दिन है क्योंकि 14 रियासतों में एक वक्त काकसेज या प्राइमरीज हो रही हैं जिसमें उनकी पार्टी से वाबस्ता या उनकी पार्टी के साथ जो रजिस्टर्ड उनके ना सिर्फ वोटर्स हैं बल्कि उनके जो डेलीगेट्स हैं वो भी एक बड़ी तादाद में आज अपनी पसंद नापसंद का इजहार करेंगे। दो टॉप कंटेंडर हैं इस वक्त, बर्नी सैंडर्स और जो बाइडन जो कि साबिक नायब सदर हैं। जो बाइडन के लिए आज के जो ये काकसेस हैं या ये सुपर ट्यूसडे बहुत ज़्यादा अहमियत का हामिल है क्योंकि वो कुछ ज़्यादा बेहतर परफॉर्म नहीं कर सकते पिछले तीन प्राइमरीज के अंदर। सो देखना ये है कि ये आज का दिन क्या रंग लाता है और आज के दिन जो नतीजे सामने आएंगे वो कितना कंक्रीट कर देंगे किसी भी उम्मीदवार की पोजिशन को। हमारे साथ हैं इस पर बात करने के लिए, हमें ज्वाइन कर रहे हैं इस पर मसूद अब्दाली साहब, तजयकार हैं, कॉलम निगार हैं और रिसर्चर हैं। अब्दाली साहब बहुत शुक्रिया, हमारे लिसनर्स को बताइएगा चार मिनट हैं कि सुपर ट्यूसडे होता क्या है और आज के दिन क्या एक्सपेक्टेड है।
शुक्रिया सर। देखिए मैं मुख्तसर आपके सामेन को बताऊं कि अमेरिका में जो इंतखाबात है इसमें पार्टी टिकट का फैसला जो है वो पार्लियामानी बोर्ड के जरिए नहीं होता, जैसे पाकिस्तान में होता ना, मुख्तलिफ पार्टियां जो है अपनी पार्टी के टिकट जारी कर देती हैं अपने चेयरमैन की मर्जी से या बोर्ड की मर्जी से। यहां पर उनको आम इंतखाबात लड़ने पड़ते हैं टिकट के लिए, टिकट का इंतखाब बिल्कुल वैसे ही होता है जैसे आम इंतखाबात होते हैं। अब इसमें सदारती इंतखाबात भी होता है कि एक नेशनल कन्वेंशन होता है यहां पर जिसके अंदर फैसला होता है, और नेशनल कन्वेंशन के जो मंदूबीन है वो मुंतखब किए जाते हैं मुख्तलिफ रियासतों से और आबादी के लिहाज से, जिसकी आबादी ज्यादा है उसके मंदूबीन ज्यादा है। तो प्राइमरी इंतखाबात में जो हर रियासत में होते हैं उसमें उम्मीदवार को जितने वोट मिलते हैं उसके तनासुब से उसके मंदूब जो है मुंतखब करके भेज दिया जाता है नेशनल कन्वेंशन में, जहां पर वो फिर अपने उम्मीदवार का इंतखाब करेगा। डेमोक्रेटिक पार्टी के लिए जीतने के लिए 1991 यानी 1991 मंदूबीन की जरूरत है कि वो अगर वोट देंगे तो वो जो है उसको टिकट मिल जाएगी। तो अभी जो है आपको पता है जैसे आपने कि आपने फरमाया कि चार रियासतों में अभी तक इंतखाबात हुए, आयोवा, न्यू हैम्पशायर, नेवाडा और नॉर्थ जनूबी कैरोलिना में। तो वहां पर तो ये था कि जो आप जैसे आपने फरमाया कि पहली तीन रियासतों में आयोवा, न्यू हैम्पशायर, नेवाडा में तो मुसलसल एक के बाद एक वो इंतखाब में कामयाब हुए बर्नी सैंडर्स, तो ऐसा लगा कि वो फ्रंट रनर है, फ्रंट रनर अभी भी है वो, इसलिए मंदूबीन के लिहाज से अभी भी उनके मंदूबीन की तादाद 60 है जबकि जो बाइडन जो है उनका 54 मंदूबीन है। तो आज जो है पहली बार यानी इस मौसम इंतखाब में पहली बार एक बहुत बड़ा मुकाबला हो रहा है, इसीलिए वो सुपर ट्यूजडे कहते हैं जिसको मैं कहता हूँ मंगल का दंगल, कि आज जो है 14 रियासतों में और इसके अलावा गैर मुल्क में जो अमरीकी आबाद है वो भी आज वोट डालेंगे। तो आज मजमू तौर पर 1357 मंदूबीन के फैसला होगा। अब इसका नतीजा क्या होगा इसके बारे में जाहिर कहना काबिल वक्त है, लेकिन बजाय ऐसा लग रहा है कि दो बड़ी रियासतें जो है सबसे बड़ी रियासतें हैं मंदूबीन के अतबार से, कैलिफोर्निया और टेक्सस, दोनों जगह बजाहिर यानी इस वक्त रायामे के जायजों के मुताबिक बर्नी सैंडर्स की पोजीशन बेहतर है, लेकिन जैसे आपको मालूम है कल दो उम्मीदवारों ने पीट बुटिजेज और एमी क्लोबुचर انہوں نے مستعفی ہو کر کے اس کی حمایت کا اعلان کر دیا ہے جو بائیڈن کا, اس کی وجہ سے لگتا ہے کہ ان کی پوزیشن تھوڑی سی مضبوط ہوئی ہے. تو میرا خیال ابھی بھی میرا خیال ہے کہ ٹیکسس اور کیلیفورنیا میں تو شاید ان کو برتری حاصل ہو, لیکن ورجینیا کے اندر اور نارتھ کیرولائنا کے اندر اور بعض دوسرے ریاستوں کے اندر میرا خیال ہے کہ برنی سینڈر جو ہے شدید دباؤ میں ہوں گے. اور شاید یہ نتائج جو ہیں, یعنی ابھی جو فرنٹ رنر ہیں اس وقت برنی سینڈر, بہت ممکن ہے کہ پوزیشن تبدیل ہو جائے آج کے نتائج کے بعد.
بہت شکریہ مسعود عبدالی صاحب, آپ نے ون یو کے اندر تمام جو پہلو ہیں وہ سامنے رکھے ہمارے سامعین کے, بہت شکریہ آپ کا, آپ نے ہمارے لیے وقت نکالا. اور سامعین آج کا یہ پروگرام جہاں رنگ, جس میں ہم نے کوشش کی کہ کافی موضوعات آپ کے لیے کور کر سکیں, ایک سیگمنٹ میں ہم تفصیلاً بات نہیں کر سکتے, وہ تھی پاکستان میں کرونا وائرس, اور بس اس میں کچھ اپ ڈیٹ آپ کو دیتے تھے. ضرور چلیں, آپ نے خبروں میں سنا ہوگا کہ پاکستان میں اب ایک اور کیس ڈیٹیکٹ ہوا ہے, سامنے آیا ہے, جس کے بعد متاثرہ افراد کی کل تعداد جو ہے وہ 5 ہو گئی ہے. احتیاط کے اوپر بہت زیادہ فوکس ہے, جتنا غیر ضروری حد تک باہر جانا ہو اس کو روکا جا سکتا ہے. پروگرام ختم کرتے ہیں, پروڈیوسر جسور امام اسد حسن کو اجازت دیجیے.
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے, اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے.
یہ وائس آف امریکہ واشنگٹن ہے.
تازہ ترین خبریں, ریڈیو پروگرامز, آڈیو اور ویڈیو رپورٹس دیکھنے, سننے اور پڑھنے کے لیے اپنے اسمارٹ فون پر ڈاؤن لوڈ کیجیے وی او اے اردو کی ایپ, جو گوگل پلے اور ایپ سٹور پر دستیاب ہے. خبریں اب ہر وقت آپ کی مٹھی میں.
پاکستانی ہسپتالوں میں شدید دردوں سے نمٹنے کے شعبوں کا قیام, خصوصی رپورٹ کے ساتھ میں ہوں یاسمین جمیل. دنیا بھر کی طرح اب پاکستان میں بھی شدید دردوں سے نمٹنے کے لیے الگ شعبوں کا قیام عمل میں آ رہا ہے, اور سرکاری اور غیر سرکاری سطح پر ان کے علاج کے مراکز کام کر رہے ہیں, جہاں اس شعبے کے ماہرین لوگوں کا علاج کر رہے ہیں. شیخ زید میڈیکل کالج رحیم یار خان میں پین مینجمنٹ کے شعبے کے سربراہ ڈاکٹر عبد الماجد خان نے وائس آف امریکہ کو ایک انٹرویو میں بتایا کہ یہ شعبے پاکستان کے بہت سے بڑے شہروں کے سرکاری ہسپتالوں میں قائم ہو چکے ہیں. انہوں نے بتایا,
پہلے پین مینجمنٹ کا شعبہ الگ سے نہیں ہوا کرتا تھا, اور تمام ڈاکٹر ہی اپنے اپنے شعبے میں اس کو مینیج کرنے کی کوشش کرتے تھے, لیکن چند دہائیوں سے جو ڈیولپ کنٹریز ہیں ان میں تو یہ شعبہ باقاعدہ الگ سے اسپیشلائزیشن کے روپ میں سامنے آ گیا ہے, اور پاکستان میں بھی الحمدللہ اب اس کو جانا جا رہا ہے, کیونکہ جو درد ہے اس کو ففتھ وائٹل سائن کے طور پہ لیا جاتا ہے, اور اب لوگوں کو کرونک یا ایکیوٹ دونوں صورتوں میں شدید پین میں جو پراپر طریقے سے مینیج کیا جاتا ہے, اس کے لیے پین مینیجر کا ہونا ہر جگہ ضروری ہے.
ڈاکٹر عبد الماجد خان نے بتایا کہ جب کسی بھی شعبے کے ڈاکٹر اپنے مریض کے درد کو کنٹرول نہیں کر سکتے تو وہ انہیں پین مینیجرز کے پاس بھیجتے ہیں, جو انہیں اس شدید درد سے نجات دلاتے ہیں. انہوں نے مزید کہا,
تو پین مینیجر پھر جو آپ یہ سمجھ لیجئے کہ جو ہماری دوائیاں ہیں جن کے ذریعے اورل میڈیسن کے ذریعے کے علاوہ ہم انجیکشن جو آپ سمجھ لیجئے اس کو انویسو پروسیجرز کر کے نروس کو بلاک کر کے ہم پین سے نجات دلاتے ہیں, اور بہت شدید پین کی صورت میں یہ مریض کے لیے کسی رحمت سے کم نہیں ہوتا کہ ان کو اس نرو کی روٹ میں دوائی دی جاتی ہے سوئی کے ذریعے, جہاں سے وہ فوری طور پہ ان کو پین ہونا, شدید پین سے انہیں نجات مل جاتی ہے.
ڈاکٹر ماجد خان نے علاج کے طریقے کی مزید وضاحت کرتے ہوئے کہا
کہ جو پین سینسیشن ہے شدید درد میں اس کو بلاک کرنا بہت ضروری ہوتا ہے, اور یہی پین مینیجر کرتا ہے, اور پھر اس کو ریپیٹ کیا جاتا ہے ڈیوریشن کے حوالے سے. بعض دفعہ یہاں تک ہوتا ہے کہ ایک آدھ انجیکشن سے ہی پین کی سائیکل ایسے ٹوٹتی ہے کہ دوبارہ کبھی بھی وہ مریض وہ پین دوبارہ ایکسپیرینس نہیں کرتا, وچ از اے بگ بلیسنگ فار دا پیشنٹ.
انہوں نے بتایا کہ انجیکشن سے دردوں کے علاج کے سائیڈ ایفیکٹس زیادہ نہیں ہوتے, اور یہ علاج بہت سستا بھی ہوتا ہے. انہوں نے کہا,
جی اس میں کمال یہی ہے کہ پین مینیجر جو پین کو ڈیل کرتا ہے وہ منیمم سائیڈ ایفیکٹس کے ساتھ. آپ کو بڑی حیرت ہوگی کہ پراپر پین مینیجر کے پاس آپ کا علاج بہت سستا ہوتا ہے, اگر آپ کسی کویت کے پاس نہ پھنسیں تو پراپر مین مینیجر کے پاس, کیونکہ ایک تو آپ کو تکلیف سے تقریباً نجات مل جاتی ہے اور آپ کا لمبا علاج نہیں ہوتا, اور اورل میڈیسن سے آپ زیادہ میڈیسن کھانے سے بچ جاتے ہیں. یہ سستا ہوتا ہے کمپیریٹیولی. پبلک ہاسپٹلز میں جو سرکاری اسپتال ہیں ان میں یقیناً یہ فری ہوتا ہے, اور اسی کو پروموٹ کرنے کی آپ جیسے افیکٹو لوگوں کے تھرو ہمیں ضرورت ہے کہ حکومت جو ہے تمام اسپتالوں میں یہ پین مینیجرز کی تعیناتی کرے اور ایک ڈپارٹمنٹ بنانے کا پابند کرے, اس سے فری علاج یقیناً زیادہ اویلیبل ہو جائے گا.
ڈاکٹر عبد الماجد خان نے کہا کہ اس وقت پاکستان کے بڑے شہروں میں شدید دردوں سے نجات کے شعبے قائم ہو چکے ہیں, لیکن ضرورت اس بات کی ہے کہ چھوٹے شہروں میں بھی ایسے مراکز اور شعبے قائم کیے جائیں.
یہ ہے کہ ہمارے بڑے شہروں میں تو اب یہ سینٹر ڈیولپ ہو رہے ہیں, جیسے کراچی میں آغا خان بھی ہے اور ڈو یونیورسٹی بھی ہے, سول ہاسپٹل میں ہے, دلی میں, لاہور میں, بڑے ہاسپٹلز میں. لاہور میں خالد بشیر صاحب بہت کام کر رہے ہیں, اس پہ پروفیسر خالد بشیر صاحب, اور آغا خان میں گوہر افشاں ہیں. یہ چھوٹے شہروں میں بھی اس کی آ رہا ہے, اور کیونکہ اسپیشلائز کر رہے ہیں لوگ پین میڈیسن میں, اور صرف پین ہی کی پریکٹس کا رواج آ رہا ہے, اس سے پیشنٹس کو بہت زیادہ فائدہ ہو رہا ہے.
یہ تھے شیخ زید میڈیکل کالج رحیم یار خان میں پین مینجمنٹ کے شعبے کے سربراہ ڈاکٹر عبد الماجد خان, جو پاکستان میں شدید دردوں سے علاج کے طریقوں اور مراکز کے بارے میں گفتگو کر رہے تھے. یاسمین جمیل, وائس آف امریکہ, واشنگٹن.